دیکھتے ہیں اس کی تفسیر آیت نمبر 45 سے انشاءاللہ تعالی اس سورت کو مکمل کریں گے 99 تک. بسم اللہ الرحمن الرحیم. اور اب اللہ تعالی فرماتے ہیں جنتیوں کا کیا حال ہوگا. ان المتقین فی جنات وعیون, بے شک جو متقی لوگ ہیں وہ باغات میں ہوں گے اور چشموں میں ہوں گے, ایسی جگہ پہ ہوں گے جس کا جو بالکل اس سے اپوزٹ, بالکل اس سے الگ جگہ ہے. اللہ کے ڈرنے والوں کے لیے, اللہ سے ڈرنے والوں کے لیے اللہ تعالیٰ نے ایسی جنتیں تیار کر کی, یعنی باغات ہیں اور چشمے. اچھا اب آپ دیکھیں کہ انسان جب بھی کوئی بھی آپ اپنی آنکھیں بند کر کے تصور کریں کوئی بیوٹیفل سینری, بہت خوبصورت سینری, تو یقیناً اس میں دو چیزیں ضرور ہوں گی, ایک گرینری اور ایک پانی. کہیں آبشارے ہیں, کوئی چشمے ہیں, کوئی کچھ ہے, کوئی اس طرح, اور گرینری. اس کے بغیر تو لگتا ہی نہیں کہ کوئی خوبصورت سین ہو سکتا. اور اللہ تعالیٰ نے یہی جنت کی ہمارے لیے, جیسے ہماری طبیعت ہے, جیسے ہمارے شوق ہیں, اسی طرح کی چیز جنت میں اللہ تعالیٰ نے تیار فرمائی. مگر اس کی قیمت کیا ہے؟ تقویٰ. تقویٰ یعنی انسان اللہ کی حرام کردہ چیزوں سے بچے. دنیا میں جو شہوات ہیں, جو اٹریکشن ایسی ہیں جو اس کے دین کو نقصان دینے والے, ان سے بچے, اور اللہ کی خاطر بچے گناہوں سے. آپ صلی اللہ علیہ وسلم سے ایک صحابی نے فرمایا کہ مجھ کو کچھ وصیت کریں. آپ صلی اللہ علیہ وسلم نے فرمایا اللہ کا تقویٰ اختیار کرو, کسی بھلائی کو حقیر نہ سمجھو, کسی بھلائی کو یعنی کسی نیکی کو چھوٹا نہ سمجھنا, چاہے وہ کتنی چھوٹی نیکی ہو اس کو نہ یہ نہ سمجھنا اس سے کیا فرق پڑے گا. اگرچہ پانی طلب کرنے والے کے لیے, یعنی کوئی تم سے پانی مانگے, اس کے لیے اپنے ڈول سے اس کے برتن میں پانی ڈال دینا ہو, یعنی کتنی چھوٹی سی آپ سمجھتے ہیں کہ نیکی ہے, اس کو بھی حقیر نہ سمجھو. اور کیا کہ لوگوں کے ساتھ خوش ہو کے بات کرو, اپنے بھائی کے ساتھ خوش ہو کر بات کرو, یعنی اس کو ہم حقیر سی نیکی سمجھتے ہیں. مگر یہ آپ صلی اللہ علیہ وسلم نے کیا فرمایا, کسی بھلائی کو, کسی نیکی کو چھوٹا نہ سمجھنا. نیکی ہوتی بڑی ہے, ہر نیکی بڑی ہے. شیطان کہہ دیتا ہے کہ نہیں یہ تو اس سے کیا فرق پڑے گا, کہ آپ نے کسی کو کوئی چیز زمین سے اٹھا کے دے دی نا, یہ بھی ایک نیکی ہے, اس کو بھی چھوٹا نہ سمجھنا. امام احمد نے روایت کیا کہ ایک صحابی آپ صلی اللہ علیہ وسلم کی مجلس میں حاضر ہوئے, فرمایا مجھے نصیحت کریں. آپ صلی اللہ علیہ وسلم نے فرمایا اللہ کا تقویٰ اختیار کرو. جب تم کسی مجلس میں ہو اور مجلس سے اٹھ کے جاؤ, اور جب تم انہیں کسی ایسی بات کا کہتے ہوئے سنو جو تمہیں ناپسند ہو, تو اس مجلس سے منہ موڑ لو. یعنی جس مجلس میں اللہ کا ڈر نہ ہو, وہ اللہ سے ڈرنے والی بات نہ ہو, جہاں اللہ کی ناپسندیدہ باتیں ہو رہی ہوں, وہاں سے اٹھ جاؤ. اللہ کا ڈر اپنے دل میں رکھو. عام طور پہ ہماری تو مجلسیں ہی اس بات پہ ہوتی ہیں کہ اللہ کی کوئی بات ہی نہ ہو وہاں پہ. لیکن نبی کریم صلی اللہ علیہ وسلم دیکھیں کیا فرماتے ہیں کہ جہاں پہ اللہ کا ڈر نہ ہو وہاں سے پھر اٹھ جاؤ. اور ایک اتنی پیاری دعا بھی ہمیں سکھائی آپ صلی اللہ علیہ وسلم نے, اللہم آتی نفسی تقویٰ, اللہ میرے نفس کو تقویٰ دے دے, وزکیہا, اللہ اس کو پاک کر دے, انت خیر من زکاہا, اللہ تو ہی ہے جو پاک کرنے والا نفس کو, انت ولیہا و مولاہا, اللہ تو اس کا ولی ہے, تو اس کا دوست ہے اور اس کا کارساز ہے, اس کا کام بنانے والا ولی اور مولا تو ہی ہے اس کا, اللہ تو اس کو پاک کر دے. اسی طرح سفر کی دعاؤں میں بھی آپ صلی اللہ علیہ وسلم کیا مانگ رہے ہیں؟ تقویٰ مانگ رہے ہیں. اور ایک دعا ہے, اللہ میں آپ سے تقویٰ والی زندگی اور نیک موت اور رسوائی سے خالی ہو کر پلٹنے کا سوال کرتا ہوں. کتنی جامع دعا ہے کہ اللہ تقویٰ والی زندگی دے دے مجھے, اللہ نیک موت دینا, اللہ رسوائی سے خالی ہو کر پلٹنا دینا. تو متقی ہونا یہ شرط ہے جنت کے لیے. متقی ہوں گے جو باغوں میں ہوں گے, اللہ سے ڈرنے والے. اللہ تعالیٰ نے فرمایا والی من خوف مقام ربی جنتان, جو اپنے رب کے سامنے کھڑے ہونے سے ڈرا اس کے لیے دو جنتیں ہیں. فاما من خوف مقام ربی ونہى النفس عن الہوى فإن الجنة هي المأوى, جو اپنے رب کے سامنے کھڑے ہونے سے ڈرا اور اپنی خواہش نفس کو قابو پہ رکھا, اس کو روکے رکھا اللہ کی خاطر, اس کے لیے جنت ٹھکانہ ہوگی. تو جو اپنی زندگی میں خوف خدا رکھے, اس خوف کی وجہ سے خواہشوں کا جو گھوڑا ہے نا, منہ زور گھوڑا, اس کو اس کی لگامیں تھام کے رکھے, وہ ہے متقی. جو اجتناب کرے, جو بچے گناہوں سے, کبھی اگر گناہ ہو بھی جاتا ہے تو فوراً پلٹے اللہ کی طرف, توبہ کریں, تو ایسے لوگ ہوں گے جنتوں کے حقدار. تو خوف خدا ضروری ہے, خوف خدا کے بغیر جنت نہیں مل سکتی, تقویٰ ضروری ہے. اور خوف خدا یہ نہیں ہے کہ انسان بس ایسے کام پہ ہائے میں بڑی گناہ گار ہوں, نہیں, وہ خوف خدا وہ جو انسان کو گناہ سے دور کرتے, گناہ کرتے بھی انسان ڈرے, اور جن سے جنہوں نے خوف خدا کی وجہ سے گناہ کو چھوڑا بھی لیکن پھر بھی ان سے کچھ گناہ ہو گئے اور انہوں نے توبہ کر لی, تو ان کو پھر اپنی مغفرت کی امید رکھنی چاہیے اللہ تعالیٰ سے. اس لیے کہ اللہ تعالیٰ سورہ توبہ میں فرماتے ہیں, ہم نے پڑھا تھا, یہ وہ لوگ بھی ہیں جنہوں نے اپنے گناہوں کا اعتراف کیا, انہوں نے کچھ نیک کاموں کو دوسرے برے کاموں سے ملایا, یعنی نیک بھی کیے اور برائیاں بھی کی. 102 نمبر آیت ہے, ان قریب اللہ کی ان کی توبہ قبول کرے گا. عَسَى اللَّهُ أَن يَتُوبَ عَلَيْهِمْ إِنَّ اللَّهَ غَفُورٌ رَّحِيمٌ. اللہ غفور الرحیم. اور جو نیک کام کرتے ہیں لیکن گناہ بھی ساتھ ساتھ کر رہے ہیں, بغیر توبہ کے مر گئے ہیں, بغیر توبہ کے دنیا سے چلے جاتے ہیں, تو اب اللہ کے اوپر ہے کہ ان کا وہ اللہ ان کا کیا فیصلہ کرتا ہے. یہ ہمارا نہ اس کی ہمیں جرات ہونی چاہیے, نہ ہم نے کچھ کہنا ہے کہ ان کے ساتھ کیا معاملہ ہو. اللہ چاہے تو جس کو بھی معاف کر دے, اللہ چاہے تو جس کو پکڑ لے, یہ اس کے اوپر ہے. لیکن ایک بات یاد رکھیں, سورہ جاسیہ میں آیت نمبر 21 میں اللہ تعالیٰ نے فرمایا, ام حسب الذین اجترحوا السیئات ان تجعلهم كالذین آمنوا وعملوا الصالحات. تم نے کیا یہ سمجھ لیا کہ جن لوگوں نے گناہ کیے ہم ان کو ایمان لا کے نیک عمل کرنے والوں کے برابر کر دیں گے, ان کی زندگی اور موت برابر ہو جائے گی؟ کتنا برا فیصلہ کرتے ہو تم, برابر نہیں ہو سکتے. تو جو گناہوں میں پڑھ کے زندگی گزارا ہے, جو ایمان لا کے نیک عمل کر رہا ہے اور اس کی کوشش کیا جا رہا ہے, اللہ برابر نہیں کر دے گا. یہ غلط فہمی سے اس سے نکلا. تو وہ مالک الملک ہے, وہ چاہے کسی پیاسے کتے کو پانی پلانے پہ کسی کی ساری عمر کے گناہ معاف کر دے, اور چاہے ایک بلی کو بھوکا رکھنے پہ کسی کو جہنم میں ڈال دے, اس کی مرضی ہے, ہم نہیں کچھ بول سکتے اس میں. تو ایسے لوگوں کے لیے جو متقی ہیں, ان کے لیے ہیں یہ باغ بھی اور ان کے لیے یہ چشمے بھی, کہ وہ وہاں پہ اور کیسی وہاں پہ نہریں ہوں گی. سورہ محمد میں اللہ تعالیٰ نے فرمایا, مثال اس جنت کی جس کا وعدہ ڈرنے والوں سے کیا گیا, اس میں پانی کی نہریں ہیں جس میں کسی قسم کی تبدیلی نہیں آئے گی, پانی بھی نہ سڑے گا نہ اس کو خراب ہوگا, اور اس میں دودھ کی نہریں ہیں جس کا ذائقہ کبھی نہیں بدلے گا. اور ان کو کہا جائے گا, ادخلوها بسلام آمنین, داخل ہو جاؤ اس میں سلامتی کے ساتھ, امن سے رہنے والے. یعنی اب دیکھیں, پہلے کہا گیا متقی لوگ باغات میں ہوں گے اور چشموں میں ہوں گے, اب ہونا تو یہ چاہیے تھا اگلی آیت میں کیا آتا, ان سے کہا جائے گا کہ تم کے داخل کہ وہ داخل ہو جائیں اس میں جنت میں سلامتی کے ساتھ, ان سے کہا جائے گا. لیکن ایک دم خطاب فعل امر آ گیا, ایک دم خطاب جیسے سیکنڈ پرسن کو, جیسے اللہ تعالیٰ کہہ رہے ہیں ادخلوها, داخل ہو جاؤ, انسان ایک دم الرٹ ہو جاتا ہے, مجھے کہا جا رہا ہے داخل ہو جاؤ, جیسے آپ کہیں گے چلو داخل ہو, چلو انٹر ہو یہاں پہ, تو انسان ایک دم سوچتا ہے کہ مجھ سے ڈائریکٹ بات کی جا رہی, داخل ہو جاؤ, کیا میں بھی متقی ہو سکتی ہوں, کیا میں بھی ان میں سے ہو سکتی ہوں جس کو یہ کہا جائے. ہاں, متقی کوئی وہ نہیں ہے جو کوئی جس کے سر پہ سینگ ہے, متقی بھی ایک انسان ہی ہے, وہ کوئی ہوائی مخلوق نہیں ہے, تم بھی ہو سکتے ہو متقی. اب یہاں پہ کیا ہے, دروازے پہ جنت کے کھڑے ہیں اور کہا جا رہا ہے داخل ہو جاؤ اس میں, کتنی پیارا مقام ہے. اللہم اجعلنا منہم, اللہ ہمیں ان میں شامل فرمانا, کہ ان کو کہا جا رہا ہے اب تم بس سارے سٹیجز سے گزر کے آ گئے, اب سلامتی کے ساتھ امن سے رہنے والے. اب کیا ہے کہ دیکھو کتنے مرحلے پیچھے پار کر کے آئے, پہلے زندگی میں کتنی انسان کی مشقتیں ہی مشقتیں ہیں, پھر موت کی مشقت, پھر حشر کی مشکلیں, کتنی ہے, پھر اس کے بعد جو میزان ہے وہ کتنا مشکل مرحلہ آئے گا, ہاتھوں میں جب اعمال نامے دیے جائیں گے وہ کتنا مشکل مرحلہ ہے, پل صراط کتنا مشکل مرحلہ ہے, اتنے مشکل مرحلوں سے گزر کے اب سبحان اللہ وہ کھڑے ہوئے ہیں جنت کے آگے, اس کے گیٹ پہ کھڑے ہوئے, کہا جا رہا ہے ادخلوها, داخل ہو جاؤ ان جنتوں میں, ان باغوں میں چلے جاؤ سلامتی کے ساتھ. اب سلامتی ہی سلامتی, کس چیز سے سلامتی ہے اب, یعنی دوزخ سے سلامتی ہے, اب تم دوزخ میں نہیں جاؤ گے کبھی, اب حفاظت کے ساتھ جنت میں چلے جاؤ. اور کس چیز سے سلامتی ہے؟ ہر آفت سے سلامتی ہے, ہر آفت, ہر غم, ہر خوف, ہر عذاب, ہر مصیبت سب سے سلامتی ہے, ہر فکر سے, ہر پریشانی سے سلامتی. اللہ اکبر, دیکھیں دنیا میں یہ ایسی سلامتی کہیں مل نہیں سکتی. دنیا میں اگر مثلا کوئی بیمار ہے وہ تو غم میں ہے ہی ہے, اور جو ٹھیک ہے نا, جو صحت والا ہے وہ خوف میں ہے کہ مجھے کہیں بیماری نہ لگ جائے, اس کو ایک غم اس کو لگا ہوا ہے تو اس کو بھی ایک مشکل لگی ہوئی ہے. ایک ہے جو مثال کے طور پہ جس کا کوئی پیارا فوت ہو جاتا ہے وہ تو غم میں ہے, اور جس کا زندہ ہے وہ بھی خوف میں ہے کہ میرا بھی چلا جائے گا. جس کے پاس کچھ نہیں ہے وہ تو غم میں ہے ہی ہے, جس کے پاس ہے وہ بھی خوف میں ہے کہ میرے سے چھن جائے گا. تو یہاں تو کوئی جگہ نہیں ہے, کوئی ایسا بندہ نہیں جو خوف اور غم سے آزاد ہو. صرف وہ جگہ ایسی ہے جو لا خوف علیہم ولا هم یحزنون, وہ وہاں پہ نہ کسی خوف میں ہوں گے نہ کوئی غم ہوگا, اور امن سے رہنے والے, بالکل پیس. سورہ زمر میں اللہ تعالیٰ اتنا پیارا ان کا نقشہ کھینچتے ہیں, ابھی ہمارے پاس وقت نہیں ہے, آپ لوگ اس آیت کو جا کے پڑھ لیجئے گا, 73 نمبر آیت میں منظر کشی کی گئی ہے کہ کیسے پورا کا پورا گروہ ہے اور سلامتی کی دعائیں ہیں, مبارک بادوں کی دعائیں ہیں, چلو جی آپ انٹر ہو جنت کے اندر بے خوفی کے ساتھ, اللہ کا کوئی عذاب نہیں آ پائے گا. موت سے بھی بے خوف ہو جاؤ, ہر بیماری سے بے خوف ہو جاؤ, ہر مصیبت سے بے خوف ہو جاؤ, امن ہی امن ہے, امن ہی امن. دیکھیں دنیا میں آپ کو کچھ بھی مل جائے, لیکن اتنی بادشاہت مل جائے پھر بھی خوف رہتا ہے, خوف رہتا ہے نا کہ بس مل بھی گئی ہے تو تب بھی خوف ہے. کسی کو کیسے آپ خوف سے چھٹکارا پا سکتے ہیں؟ چلو کسی دشمن کا یا کسی اور مصیبت کا خوف نہیں ہو, موت کا ہی خوف رہتا ہے, اب مر جائیں گے, آئے بیماری نہ آ جائے, آئے ایسے نہ ہو جائے, وہ نہ ہو جائے, چھن نہ جائے میرے سے, تو یہاں پہ کیسے ہم من سے رہ سکتے ہیں؟ تو آپ صلی اللہ علیہ وسلم نے بار بار اسی لیے صحابہ کو تلقین فرمائی, اللہ کا تقوی اختیار کرو, اللہ کا تقوی اختیار کرو, اللہ کا تقوی اپنے اوپر لازم کر لو, اللہ کا تقوی, یہ تقوی والے ہی جا سکتے ہیں وہاں. اللہ اکبر. اور ایک اور, ہاں, ونزعنا ما فی صدورہم من غل, اور ہم کھینچ کے نکال لیں گے ان کے سینوں میں سے جو کوئی غل ہوگا. غل میں نے کیا بتایا, کیا ہوتا ہے؟ کینہ, کدورت, کوئی عداوت, اور وہ ہو جائیں گے بھائی بھائی, علی سرر متقابلین, تختوں پہ آمنے سامنے بیٹھے ہوں گے. یعنی دنیا میں اگر دو لوگوں کی آپس میں نہیں بنتی تھی, یعنی ایسے تھے کہ دونوں ہی نیک تھے. اب دیکھیں حضرت علی کی جنگ ہوئی, حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کے ساتھ جنگ جمل, اور اسی طرح اور حضرت معاویہ کے ساتھ. اب دیکھیں اس کے اندر ایک طرف بھی صحابی رسول ہیں, دوسری طرف بھی اللہ کے رسول کے پیارے ہیں, تو انسان سوچتا ہے کہ کیوں ایسے ہوا. اب غل آنا ایک چیز ہے جو دنیا میں لوگوں کے درمیان آ جایا کرتی ہے, اور اس کے اندر قیامت کے دن جب جنت میں لوگوں کو انٹری دینے دی جانے والی ہوگی, اس سے پہلے پہلے یہ غل نکال دیا جائے. یعنی نیک دونوں ہی ہیں, لیکن دل میں کوئی بات آ گئی, کچھ ایسا ہو گیا, دنیا میں کوئی رنجش ہو گئی, کوئی اس طرح کی چیز ہو گئی, کسی کو کچھ کہہ دیا تھا, اس کے دل سے وہ بات نہیں جاتی, تو طبیعتیں بعض دفعہ نہیں ملتی. دونوں ہی اچھے ہوتے ہیں لیکن طبیعت نہیں ملتی, گیٹ الانگ نہیں کر سکتے ایک دوسرے کے ساتھ, بس ایک دوسرے کو جب بھی ملتے ہیں ایک فرکشن سی رہتی ہے, حالانکہ دونوں اچھے ہیں. تو یہ اب غل جو ہے نا, یہ چمٹ جاتا ہے دل کے ساتھ. اسی لیے آپ ورڈ دیکھیں یہاں پہ کیا ہے, ونزعنا. نزع کیا ہوتا ہے؟ نزع کا عالم ہم کہتے ہیں نا, تو اس میں کیا ہوتا ہے؟ روح کھینچ لی جاتی ہے اس جسم سے, ٹھیک ہے. تو نزعنا کا اصل مطلب کیا کہ کھینچ لیں گے ہم کھینچیں گے, क्योंकि ये तुम्हारे दिल में चिमट गया ना, ये जोंक की तरह, लीच की तरह चिमट गया, ये निकलता नहीं है। खुद तो कोशिश से निकला नहीं, अब वहां पहुंच गए, अब दोनों ही जन्नती हैं, लेकिन रिल साथ था। तो अल्लाह ताला उस रिल को खुद निकाल के खींच लेगा, यानी खुद खींच के निकाल लेगा, और भाई भाई बन जाएंगे आप। इसलिए कि आप खुद सोचें, आप जन्नत में चले भी गए, अब फलां वो तो मुझे अच्छा नहीं लगता था, फलां के साथ मेरी बड़ी दुनिया में बहुत ज्यादा उसके साथ बस ऐसे रहती थी कि कोल्ड वॉर टाइप, और सकीना रहता था दिल में, मैं उसके साथ कभी भी मेरी बनी नहीं है। तो अब क्या होगा, बाज लोग तो अपने शोहरों के बारे में ऐसे कहते हैं, बाज शोहर अपनी बीवियों के बारे में ऐसे कहते हैं, कहते हैं ऐसे जन्नत का क्या फायदा, वहां पे भी यही मिलनी है। तो बात ये है कि ये नहीं आप समझते कि अल्लाह ताला जन्नत चूंकि एक सलामती की जगह है ना, वहां पे कोई इस तरह की लड़ाई झगड़ा शोर शराबा ये तो है ही नहीं। और अगर इन चीजों को लेकर वहां पे पहुंच गए तो फिर वो तो जन्नत क्या पीसफुल जगह रहेगी। तो उससे पहले पहले अल्लाह ताला निकाल देंगे। इब्ने अब्बास फरमाते हैं कि अहले जन्नत जब जन्नत में दाखिल होंगे तो सबसे पहले उनके सामने पानी के दो चश्मे पेश किए जाएंगे। पहले चश्मे से तो वो पानी पियेंगे, उससे दिलों में से जितनी रंजिशें आए जो कभी दुनिया में पेश आई, अब कई लोगों के साथ आई हम तो भूल भी गए, दिल में आज तक रंजिश है, वो कभी सामने आ जाए फिर याद आ जाएगी। तो अब तबीयत पे उसका असर आखिर तक मौजूद रहा, जब तक दुनिया से चले नहीं गए, वो तबीयत में थी बस उससे रंजिश, वो सब धुल जाएगी और सबके दिलों में बाहमी उल्फत और मोहब्बत पैदा हो जाएगी। क्योंकि ये जो रंजिशें ये भी एक तकलीफ है ना, ये भी एक अजाब ही है, और जन्नत में तो कोई तकलीफ है ही नहीं। इसीलिए हदीस में ये आया ना कि जिस शख्स के दिल में जरा बराबर भी कीना किसी मुसलमान से होगा वो जन्नत में नहीं जाएगा, यानी उससे मुराद वो कीना और बोझ है जो दुनियावी गर्ज की वजह से हो, अपने कसद से हो, अपने इख्तियार से हो, उसकी वजह से ये शख्स उसके डर पे रहे कि जब मौका मिले उसको नीचे कर रहा है, जब मौका मिले और उसको पालता रहा है पालता रहा है, तो वो फिर जन्नत में नहीं जा सकता। लेकिन एक रिल होता है कि जैसे हज़रत अली ने फरमाया कि मुझे उम्मीद है कि मैं और तलहा और ज़ुबैर इन्हीं लोगों में से होंगे जिनके दिलों का गुबार जन्नत में दाखिले के वक्त दूर कर दिया जाएगा। वो लोग ऐसे नहीं थे कि जो कोई अपनी जातियात की वजह से कुछ, वो कोई चीज को दीन के लिए सही समझ रहे थे तो उसकी वजह से कर रहे थे, दूसरा भी दीन के लिए सही समझता था तो उसकी वजह से कर रहा था, अल्लाह ताला उनसे राजी हो चुका है। लेकिन ये जो लोग कीना रख के जन्नत में नहीं जा सकते वो लोग हैं कीना रखते हैं फिर पालते हैं पालते हैं, और शैतान बहुत अच्छी तरह पलवाता है, वो उसको बढ़ाता रहता है, और दिल में समझ लें अपनी गंदगी की तय वॉमिट करता है हमारे दिलों में, और ये बीमारी दिन ब दिन बढ़ती जाती है। फिर बदगुमानी आती है पहले, फिर उसके बाद कीना, फिर बुअस, फिर कीना, फिर इंसान बुरा ही सोचता रहता है फिर दूसरे के बारे में, और फिर क्योंकि जब आप उसको पालते रहेंगे तो फिर तो निकलेगी नहीं, कभी कभी एफर्ट ही नहीं की उसको निकालने, वो लोग इनमें शामिल नहीं है। तो ये सोच के गिल ना पालते रहना कि वो तो उस दिन निकाल ही लिया जाएगा। सूरह हशर में अल्लाह ताला ने बताया ना कि वो कहते हैं कि हमारे दिलों में अल्लाह उनके लिए गिल ना रख जो ईमान लाए, तो इसके लिए दुआ की जरूरत है कि इंसान दुआ करे ला मेरा दिल गंदा ना हो। दिल गंदा होगा जाहिर है उसमें गिल होगा, तो फिर जुबान भी गंदी होगी, फिर कान भी गंदे होंगे, फिर इंसान वही चीज बोलता भी है वही देखता भी है, उसको हर एक चीज नेगेटिव ही फिर नजर आती है दूसरे की, जिंदगी गंदी हो जाती है। तो ये पाल के क्या करना, अल्लाह अकबर। तो वह वहां पे फिर उनके अब गिल भी खत्म हो गए, अब वो वहां पे तख्तों पे बैठे हुए आमने सामने, यानी कोई जब इंसान दूसरे से पीठ फेर के बैठता है तो वो उसका मतलब क्या होता है, कोई नाराजगी है, और आमने सामने बैठे हैं तो ये मोहब्बत की अलामत है, यानी एक दूसरे से मिलजुल के बैठेंगे। अब सोचें कि दिल से सब कुछ निकल गया, कोई गंदगी है ही नहीं किसी के भी बारे में, और मोहब्बत इतनी ज्यादा भर गई अंदर, अब चाहे वो मियां बीवी हैं, चाहे दोस्त हैं, चाहे बहन भाई हैं, कोई भी रिश्तों के दरमियान में खास तौर पर गिल आ जाती है तो वो सब भाई भाई बन जाएंगे। देख लें फिर जन्नत में ना तो किसी डॉक्टर की जरूरत है, ना कोई हॉस्पिटल है वहां पे, ना कोई पार्लर की जरूरत है वहां पे। हुसन होगा तो हमेशा रहेगा, हुसन को भी सलामती है, सेहत को भी सलामती है। ना कोई पुलिस है वहां पे, क्योंकि कोई सिक्योरिटी की जरूरत नहीं, कोई चोरी डाका ही नहीं। तो सारे लोग तो बिल्कुल यानी कोई ऐसी जगह है ही नहीं, है ना, कि जन्नत में क्या चीज नहीं होगी तो ये बताएं कि अस्पताल नहीं होगा, पुलिस नहीं होगी, कोई पार्लर नहीं होगा, कोई और ऐसी जगह जो कि तकलीफ की इंसान को है दुनिया में, वो कोई भी नहीं होगी। ला या मस्सुहुम फीहा नसबुन, इसीलिए कहा गया कोई तकलीफ छुएगी नहीं वहां पे, कोई एग्जॉशन नहीं होगी, कोई थकावट नहीं होगी। अब दुनिया में हम देखें कोई पार्टी भी रख लेते हैं तो कहीं पार्टी पे खुद रखते हैं तो तब तो थकते ही हैं, लेकिन जब हम किसी पार्टी पे चले जाते हैं, कोई दावत हमें दे तो हम जाते हैं, और वापसी पे कितने थके होते हैं, हालांकि हमने कुछ भी नहीं किया होता, बैठ के बस बातें की होती, कितने थक जाते हैं। तो ये दुनिया है ना, इसमें नसब भी है, इसमें थकावट भी है, तकलीफ है। कहीं पिकनिक पे ही चले जाएं, इतना एंजॉय करेंगे, उसके बाद कहेंगे हाय बड़े थक गए। तो ये दुनिया की चीज है, वहां पे थकावट नहीं है। वा मा हुम मिन्हा बिमुखरजीन, और नहीं इसमें से निकाले जाने वाले, कभी कोई नहीं निकालेगा। इंसान ऐसी जगह पे चला जाए तो सबसे पहला धड़का तो यही लगा रहेगा कि हाय अब यहां से कोई निकाल ही ना दे, हाय यहां से कोई डिपोर्ट ना कर दे, अब कोई ये ना हो कि ये सब चीजें छिन जाए। किसी को बड़े से बड़ी बादशाह मिल जाए ना, हर वक्त उसको यही खतरा रहता है, हाय हाय पता नहीं अब कहीं मेरे से छिन ना जाए, कहीं कोई चुरा ना ले, कहीं कोई ले ना जाए, जिसने मुझे दिया कहीं नाराज होके भी मुझे यहाँ से ना निकाल दे। तो ऐसी कोई भी चीज नहीं होगी, वो दाइमी है, वो कभी कम नहीं होने वाली, इससे किसी को निकाला नहीं जाएगा। अल्लाह ताला ने फरमाया ना, ये हमारा रेस है जो कभी खत्म नहीं होगा, सूरह स्वाद में फरमाया। तो जब चीजें भी नहीं खत्म होनी, ना वहां से निकाला जाना, तो अमन ही अमन है। इसीलिए कुछ लोग, अल्लाह अकबर, मेरे कुछ प्यारे लोग हैं जो ये कहते हैं कि हम तो फिर बोर ही हो जाएंगे यहाँ पे दुनिया में, तो हमें फिर भी कोई चीज काम होता है, ये होता है, तो वहां पे जब ना कोई काम है ना कुछ है तो फिर हम क्या करेंगे। अल्लाह ताला ने फरमाया ला या बगून अनहा हे वाला, यानी वो लोग वहां से पलट के आने की कभी ख्वाहिश नहीं करेंगे। तो यही काफी जवाब है मेरे ख्याल उनके लिए कि जिस जगह से कभी पलटने का दिल ही ना चाहे, सोचे वहां पे बोरियत तो नहीं होगी ना, और बोरियत तो इंसान कहेगा कि नहीं चलो यहां से, वहां पे कभी बोरियत है ही नहीं। नबी इबादी अन्नी अनल गफूर रहीम, अल्लाह ताला ने ये दोनों तरह के लोगों का बता के एक जहन्नमियों का भी बता दिया और जन्नतियों का भी बता दिया, और फिर फरमाया मेरे बंदों से कह दो, यानी जो मुत्तकी नहीं है, जो अभी इस तरफ मेरी तरफ नहीं आते, उनसे उनको भी फरमाया वो मेरे बंदे हैं। अब ये पांचवा हिस्सा शुरू हो गया सूरह हिज्र का, मैंने आपको बताया था ना पांच हिस्से से कर ले, तो जो अगला हिस्सा यानी चौथा हिस्सा तकरीबन कह सकते हैं, पांचवा तो नहीं, पांच तो पूरे टोटल हो गए, तो यहाँ से अगला हिस्सा शुरू होता है कि मेरे बंदों से कह दे है नबी, उनको खबर दे दे, क्या खबर दे, गफूर रहीम, कि बेशक मैं तो बहुत माफ करने वाला हूँ, बहुत बख्शने वाला हूँ। अगर कोई अभी तक मुत्तकी नहीं बना तो वो बन जाए, अपनी जिंदगी में जो कुछ हो चुका है उस पर माफी मांग ले, मेरी तरफ पलट आए, ये भी मेरे ही बंदे हैं, ये भी मेरे ही बंदे हैं। और फरमाया वह अन्न आदा भी हुआ अज़ाबुल अलीम, ए नबी ये भी बता दें कि मेरा अजाब भी पड़ा ही दर्दनाक है, कहीं ये ना हो कि वो गफूर रहीम सुन के और उसके बाद इतने दलेर हो जाएं, इतने शेर हो जाएं गुनाहों के ऊपर कि अब तो हमें कोई डर ही नहीं है, वो तो गफूर रहीम है, बस हम जो मर्जी करते रहें, जैसे कि आज हम हुए में। तो उनको ये भी बता देना कि मेरे रब का अजाब भी बहुत दर्दनाक है। तो रहमत की पहले मफरत की उम्मीद दिलाई, देखो पहले फरमाया गफूर रहीम, फिर फरमाया कि मेरा अजाब बहुत दर्दनाक है। तो एक जगह पे आता है बुखारी और मुस्लिम में, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जिस दिन अल्लाह ताला ने रहमत को पैदा किया था ना, तो 100 रहमतें पैदा की थी और उनमें से 99 रहमतें उसने अपने पास रखी, اور تمام مخلوق کے پاس جتنی مخلوق ہے اس کے پاس صرف ایک رحمت بھیجی. اگر کافر یہ بات جان لے کہ اللہ کے پاس کتنی رحمت ہے تو وہ جنت سے مایوس نہ ہو, اور اگر مومن یہ جان لے کہ اللہ کے پاس کتنا عذاب ہے تو وہ جہنم سے بے خوف نہ ہوتا. اتنی رحمت اس رب کی, یہ بات ہمیں اور لوگوں کو بتانے کی ضرورت ہے کہ دیکھو وہ رب کیسا ہے, وہ کتنا رحیم ہے, وہ کتنا غفور ہے, وہ تمہیں بلاتا ہے, وہ کہتا ہے کہ میں معاف کر دوں گا جو پچھلا ہو چکا ہے, آ جاؤ, میں نے اپنے اوپر رحمت کو لازم کر لیا. وہ چاہتا ہے ہر کوئی اس کی رحمت میں سے حصہ پا لے, وہ چاہتا ہے بندے راہ راست پہ آ جائیں. فرمایا جس نے ایک نیکی کی اس کو 10 گنا اجر دوں گا اور اس سے بھی زیادہ دوں گا, اور جو مجھ سے ایک بالشت کے برابر قریب ہوگا میں اسے ایک ہاتھ کے برابر قریب ہوں گا, اور جو مجھ سے ایک ہاتھ قریب ہوگا میں اسے 2 ہاتھ قریب ہوں گا, جو میری طرف چل کے آئے گا میں اس کی طرف دوڑ کے آؤں گا. یہ مسلم کی روایت ہے کہ کتنا غفور رحیم رب ہے, اس سے آپ اندازہ لگا کہ یعنی متقیوں کا تو بتا ہی دیا, ان کے لیے تو یہ ہے, اور اگر تم نہیں بھی متقی ہو تو اب آ جاؤ, پلٹ آؤ رب کی طرف, تم بھی عبادی ہو, میرے ہی تو ہو تم بھی. آپ صلی اللہ علیہ وسلم نے فرمایا اگر مومن کو پتا چل جائے نا کہ اللہ کے پاس کتنا عذاب ہے تو کوئی بھی جنت کی خواہش ہی نہیں رکھ سکے گا, اس کو وہ سوچے گا کہ مجھے جنت مل ہی نہیں سکتی. اور اگر کافر کو یہ پتا چل جائے کہ اللہ کے پاس کتنی رحمت ہے تو کوئی جنت سے مایوس ہی نہیں ہوگا کبھی. بخاری اور مسلم کی یہ روایت ہے کہ کتنی رحمت ہے اس کی کہ قیامت کے دن شیطان کو بھی امید لگ جاتی گی کہ ہو سکتا ہے کہ مجھے بھی نکال لیا جائے, اتنی اللہ تعالیٰ کی رحمت ہوگی. اور اتنے رحمتوں والے رب نے یہ نہیں کہہ رہے کہ لوگ کو یہ بتا دیں اللہ غفور رحیم ہے تم لوگ جو مرضی کرتے رہو, نہیں, مگر یہ ان کو بتاؤ کہ وہ رب کتنی رحمتوں والا ہے, تم ایسے رب کو چھوڑ کے دور بھاگتے ہو. یہ پوائنٹ ہے جو ہمیں پھیلانے کی ضرورت ہے. دل چاہتا ہے ساری دنیا کو یہ باتیں بتا دی جائیں کہ رب کی رحمتیں دیکھو اور تمہارے دیکھو رویے کیسے ہیں, تم کیسے بے وفا ہو, تم ایسے رب کو چھوڑتے ہو, تم ایسے رب سے دور بھاگتے ہو. پھر اس کے بعد وہ جو کریں وہ ان کی مرضی ہے, مگر پہچان کراؤ رب کی ان کو, سب چیزوں کو چھوڑ کے, نیل پالش نہ لگاؤ, حجاب لے لو, پرانا نہ کرو, یہ اور تم ان باتوں میں کیوں جاتے ہو, اور تم رب کی تو پہچان کراؤ لوگوں کو کہ وہ رب کون ہے, کیسا ہے, اس کی رحمت کیسی ہے. تم کیوں نہیں آتے ایسے رب کی طرف, کون ہوگا جو ایسے رب سے دور بھاگے گا, کون ہو سکتا ہے. امام ابن جریر نے اپنی سنت کے ساتھ ایک صحابی سے روایت کیا کہ آپ صلی اللہ علیہ وسلم باب بنو شیبہ سے تشریف لائے تو آپ نے دیکھا مسلمان بیٹھے ہوئے ہنس رہے ہیں. فرمایا میں تمہیں ہنستے بھی کیوں دیکھ رہا ہوں, یعنی ادھر جہنم بھڑک رہی ہے, ادھر قیامت کا دن آنے لگا اتنا بڑا, تو یعنی تم ہنس رہے ہو بیٹھے ہوئے, اور چلے گئے. پھر دوبارہ الٹے پیر واپس آئے, فرمایا ابھی میرے پاس جبرائیل آئے تھے, انہوں نے کہا یا محمد صلی اللہ علیہ وسلم بے شک آپ کا رب فرماتا ہے آپ میرے بندوں کو کیوں مایوس کر رہے ہیں, ان کو بتائیں کہ بے شک میں غفور الرحیم ہوں اور بے شک میرا عذاب بہت دردناک عذاب ہے, کہ میرے بندوں کو یہ بات بتائیں. آپ کیوں نہیں میرے بندوں کو یہ بات بتاتے؟ اللہ اکبر. اسی طرح قتادہ سے روایت ہے کہ ہمیں یہ حدیث پہنچی کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا اگر بندے کو یہ پتا چل جائے نا کہ اللہ تعالیٰ کتنا گناہوں کو معاف فرماتا ہے تو کوئی بندہ حرام سے بچے گا ہی نہیں, وہ کہے گا سارے حرام کر لو, وہ تو سب بھی معاف کر دینے اس نے. اور اگر اس کو پتا چل جائے کہ اللہ کا عذاب کتنا زیادہ ہے تو وہ غم سے اپنے آپ کو ہلاک کر ڈالے. تو دونوں چیزیں بہت زیادہ, لیکن اس کا جو اس کی جو رحمت ہے وہ بہت زیادہ ہے, وہ بہت زیادہ, اور اس نے اپنی رحمت کو اپنی غصے کے اوپر, اپنے غضب کے اوپر غالب کیا. وہ ارحم الراحمین, فرمایا نا کہ میرے بندوں سے کہہ دیں کہ میں ارحم الراحمین ہوں, سب رحم کرنے والوں میں سب سے زیادہ رحم کرنا والا ہوں. سوچیں کہ آپ کو کسی کا پتا ہو کہ کوئی بہت رحم کرنے والا ہے, بہت رحم کرنے والی کوئی عورت ہے, وہ بڑی ہی کائنڈ ہارٹیڈ, بڑی سافٹ ہارٹیڈ, بڑی سب کے ساتھ اچھی. کیا کبھی آپ کو اس کے پاس جاتے ہوئے ڈر لگے گا؟ نہیں لگے گا. آپ کہیں گے وہ تو اتنی بہت ہی کائنڈ ہے, بہت ہی نائس ہے. تو رب جو ہے یہ تو انسان ہے, ان کے پاس اس ایک حصے کا بھی ذرا سا ذرا آیا, اور اب جس کے پاس 99 حصے ہیں رحمت کے, آپ امیجن کر سکتے ہیں کوئی کہ اس کی رحمت کتنی بڑی ہوگی. تو مگر ہاں سا تو اس کے عذابوں سے ڈرتے رہنا, ڈرتے رہنا اس کے عذابوں سے, بے خوف نہ ہو جانا. ہم بے خوف ہو جاتے ہیں جب پہلا حصہ پڑھتے ہیں, کہتے ہیں اللہ غفور رحیم ہے بس. نہیں, تم یہ بھی یاد رکھو کہ اگر وہ غفور رحیم ہے تو اس کے پاس سخت عذاب بھی ہیں, ان سے ڈرنا. کیونکہ دیکھو ڈرنے والا جو ڈرتا رہے گا, غلطی تو انسان ہے تو اس سے تو ہو سکتی ہے, لیکن جو ڈرتا رہے گا اس کے لیے اللہ تعالیٰ نے دیکھو کیسے باغات تیار کر رکھے. غلطی ہو جائے معافی مانگ. مسلم میں آپ صلی اللہ علیہ وسلم فرماتے ہیں مجھے اللہ کا حکم ہوا کہ میں خدیجہ رضی اللہ تعالیٰ عنہ کو جنت کے سونے کے محل کی خوشخبری سنا دوں, جس میں نہ کوئی شور ہے, نہ غل ہے, نہ تکلیف ہے, نہ مصیبت ہے, اور نہ کبھی جنتی وہاں سے نکالے جائیں گے. حدیث میں ان سے فرمایا جائے گا جنتی ہو تم ہمیشہ صحت مند رہو گے, کبھی بیمار نہیں ہوگے, ہمیشہ زندہ رہو گے, کبھی تمہیں موت نہیں آئے گی, ہمیشہ جوان رہو گے, کبھی بوڑھے نہیں ہوگے, ہمیشہ یہیں رہو گے, کبھی نکالے نہیں جاؤ گے. اور پھر آگے وہ قصہ آتا ہے جو ابراہیم علیہ السلام کے پاس جو فرشتے آئے تھے اور کچھ کچھ خبری ابراہیم علیہ السلام کے لیے لائے تھے, اور کچھ بری خبر لوط علیہ السلام کی قوم کے لیے لائے تھے. یہ قصہ فوراً کیوں آیا ان دو آیات کے بعد؟ دیکھیں اللہ تعالیٰ نے مثال بتا دی کہ وہ رب غفور رحیم ہے لیکن اس کا عذاب بھی دردناک ہے. یہ آگے قصہ اس کی مثال ہے. ایک طرف ابراہیم علیہ السلام کے گھر ہے تو کتنی پیاری رحمت کی خوشخبری لے کر آئے, اور لوط علیہ السلام کی قوم کے لیے کتنے بڑے عذاب کی خبر لے کر آئے. تو دونوں چیزیں اللہ کے پاس ہیں. لیکن دیکھیں آپ نے یہ دیکھا ان عذابی, بے شک میرا عذاب ہوا العذاب العلیم, وہ دردناک عذاب ہے, مگر یہ نہیں فرمایا کہ وہ عذاب دینے والا ہے. اس کی کوئی صفت نہیں ہے عذاب دینا, جیسے غفور الغفور الرحیم الرحمن اس کی صفات ہیں, اسی طرح اس کے اسماء حسنہ میں کوئی صفت ایسی نہیں ہے کہ وہ عذاب دینے والا ہے. یاد رکھیں وہ معذب نہیں ہے کہ عذاب دینے والی ہے, اس کی صفت نہیں. ہاں میرے پاس عذاب بھی ہے جو بڑا دردناک ہے. تو اب دیکھتے ہیں آگے ہم ابراہیم علیہ السلام کا قصہ دیکھیں گے, اس کے بعد ہم لوط علیہ السلام کی قوم کا دیکھیں گے, پھر ہم یہ اصحاب الایکا کا دیکھیں گے وہ کون تھے مختصراً, اور جو الحجر جو اس سورت کا نام ہے ہجر والے کون تھے وہ دیکھیں گے. یہ چار باتیں یا قصے یہاں پہ آ رہے ہیں. وَنَبِّئْهُمْ عَنْ ضَيْفِ إِبْرَاهِيمَ, اور بتا دیں ان کو ابراہیم علیہ السلام کے مہمانوں کے بارے میں. کون تھے مہمان ابراہیم علیہ السلام کے؟ فرشتے. ابراہیم علیہ السلام کے پاس انسانی شکل میں آئے تھے. اِذْ دَخَلُوا عَلَيْهِ فَقَالُوا سَلَامًا, جب وہ داخل ہوئے اس پر تو انہوں نے کہا سلام. اب آپ اسے بار بار جب بھی یہ قصہ آتا ہے تو یہ بات آتی ہے کہ انہوں نے آ کے سلام کیا تھا, یعنی فرشتے بھی گریٹ کس طرح کرتے ہیں؟ سلام کے ساتھ. وہ ہیلو ہائی نہیں کرتے, ان کا بھی کلمہ سلام کا ہے. وہ آداب نہیں کہتے جھک جھک کے. ہم نے تو اپنی سوفسٹیکیشن کے لیے بڑے, ہم سوفسٹیکیٹڈ جب زیادہ ہی ہو جائیں تو بڑے ہم بڑے شاہی قسم کا ہمارا طریقہ جب بن جائے تو پھر ہم کہیں گے آداب اور ذرا جھک کے. تو یہ طریقے اسلامی طریقے نہیں. اسلام ہمیں سلام سکھاتا ہے. سلامتی ایک دعا ہے, اور کتنی پیاری آپ دعا دوسرے کو دے رہے ہیں کہ تم سلامت رہو. پیاری دعا, تم سلامت رہو, تم پہ سلامتی ہو. اور پھر اگر آپ اور زیادہ کہنا چاہتے ہیں, اور تم پر اللہ کی رحمتیں, رحمت اللہ وبرکاتہ, اور تم پر تمہیں برکتیں بھی تم پر ہوں, اس سے اچھی کیا دعا ہو سکتی. یا آپ نے دیکھتے ہی دوسرے کو دعا سے گریٹ کیا, और हेलो हाय नमस्ते अदाब और इनके अंदर क्या रखा है, फिर भी पता नहीं क्यों हमें वो चीजें ज्यादा अट्रैक्ट करती हैं, पसंद आती हैं। और सलाम हमें शायद वो कोई नूसी चीज लगती है कि ये कोई पुराना सा बात है। अगर सलाम करें भी ये भी तो जिंदगी भर सलाम करना ही नहीं सीखते कि सलाम के असल अल्फाज सही तरीके से अदा करने क्या होते हैं। तो उन्होंने भी आके कहा सलाम हला इन्ना मैं उनको वजीलून। तो वो बेशक बोले इब्राहिम अलैहिस्सलाम कि मैं तुम हम तुमसे डरने वाले, हम कौन, इन्ना हम कौन, यानी इब्राहिम अलैहिस्सलाम और हजरत सारा इनके घर में आए थे ना, तो हम तो आपसे डर रहे हैं। डर क्यों रहे थे, इसलिए क्योंकि एक तो वो बेवक्त आए थे, दूसरा नंबर टू खाने की तरफ हाथ नहीं बढ़ा रहे थे, और उस जमाने में कोई खाने की तरफ हाथ नहीं बढ़ाता था तो इसका मतलब है कि कोई दुश्मनी की गर्ज से आया। और देखिए सुभान अल्लाह, हम सब कितनी एक अफसोस की बात है कि आज हम अपने आप को कहते हैं हम सिविलाइज्ड वर्ल्ड में रहते हैं और पुराने जमाने तो पता नहीं कैसे थे, और वो तो उनको तो कुछ अकल और समझ ही नहीं थी जैसे कि हमें ही सब आया। लेकिन आप देखिए उस जमाने में भी कोई दुश्मन किसी के घर आता था ना, कोई डाके की गर्ज से या कुछ, तो खाना नहीं खाता था उस घर का। और आज के वक्त में कोई डाकू आ जाता है किसी के घर में, अल्लाह माफ करे सबको महफूज रखे, तो पहले खाना वाना खाते हैं फिर उसके बाद लूटते, ये नए जमाने के डाकू। तो उन्होंने कहा कि हम तो आपसे डर रहे हैं क्योंकि ना तो ये खाना खा रहे हैं ना कुछ है। इसका मतलब ये कि पैगंबर आलिमुल गाइब नहीं होते, वरना कभी ना डरते, वरना तो उन्होंने सोचना था ये तो फरिश्ते हैं। इसका मतलब उनको नहीं पता चलता पैगंबरों को, ये जो कह देना होता है कि उनको हर चीजों का पता है, गैब का इल्म है, जो इल्म अल्लाह ताला उनको दे देता है बस वही इल्म उनके पास, खुद से वो यानी अपनी सलाहियत के साथ अपने उससे किसी चीज को जान लेना वो नहीं कर सकते। और यहाँ पे हमें देखिए एक और बात समझ आई कि अगर अपने दिल में ऐसा कोई खौफ आ जाए किसी से, यानी जैसे कोई डाकू है या कोई शर पसंद है या जिससे कोई चोर है, किसी को चीज से ऐसे से दिल में खौफ आ जाए, तो ये ईमान के मुनाफी नहीं है, यानी ईमान के अगेंस्ट नहीं है कि तुम्हारा क्या ईमान है, तुम्हारा कोई ईमान ही नहीं है तो तुम तो चोर से ही डर गए, नहीं ये बात नहीं है। देखिए पैगंबर है, उनके दिल में भी डर आया, खौफ आया कि ये किसी बुरे इरादे से लगता है। तो ये तो हम हर वक्त किसी को ना देख लेंगे, अगर कुरान पढ़ते हुए या कोई बेचारी हिजाब लिया हुआ तो उसको जरा, जिसको हम जरा थोड़ा नेक समझ लेंगे तो बस बात बात पे ताने देते जाएंगे, तुम अच्छी कुरान वाली हो, तुम तो इस चीज से डर गई, लो तुम अच्छी ईमान वाली हो, तुम्हारा तो कोई भरोसा ही नहीं, तुम तो अच्छी हो। नहीं ये चीजें देखिए नेचुरल बात है, इंसान इंसान ही है, अब वो इब्राहिम अलैहिस्सलाम है, लेकिन जब ऐसे किसी सोचा कि कोई दुश्मनी की गर्ज से आया तो दिल में खौफ पैदा हुआ। वो आर्टिफिशियल लोग नहीं थे, रोबोट्स नहीं थे, हम तो सोचे पता नहीं ईमान वाला होना कोई रोबोट है ना, कभी वो हंसे, बाद लोग कहते कोई थोड़े से भी मजलिस के अंदर हंसी मजाक नहीं कर रहे, अच्छे कुरान पढ़ने वाले हो तुम लोग, भाई कुरान पढ़ने वाले को रोबोट तो नहीं होते कि उनके कोई जज्बात ना हो, कोई उनकी बिल्कुल आर्टिफिशियल हो। इसीलिए हमें बस वो लोग अच्छे लगते हैं जो बस वैसे सफेद शलवार कमीज पहन के और हाथ में तस्वीर लेके जिधर बिठाए उधर बैठ जाए, जब पिलाएं तो पी लें, खिलाएं तो खा लें, उन्होंने ना कुछ बोलना ना कुछ देखना ना कुछ है, बस वो हमें लगता है ये बस अल्लाह वाले हैं, हमारे दिमाग में ना एक कॉन्सेप्ट है बस। ऐसी बात नहीं, इब्राहिम अलैहिस्सलाम के दिल में खौफ पैदा हुआ, तो फरमाया भी कि हम तो आपसे डरने वाले, डर रहे हैं हम आपसे। काल उन्होंने कहा ला तौजल, आप हमसे ना डरे, इन्ना नुबशीर का गुलाम अलीम, हम तो आपको खुशखबरी देने आए, हम तो आपके पास एक बेटे की खुशखबरी लेकर आए, और बेटे की खुशखबरी होना ही बहुत बड़ी बात है क्योंकि इब्राहिम अलैहिस्सलाम तो इतने बड़ी उम्र के हो गए हुए थे। नॉट ओनली कि बेटे की खुशखबरी, एक अलीम बेटे की, इल्म वाले बेटे की, ऐसे ही है जैसे किसी को कह दिया जाए ये आपके हाँ जो अब बच्चा पैदा होगा ना, एक तो बेटा होगा और बहुत बड़ा स्कॉलर बनेगा, हम उसकी खुशी की इंतहा सोचेंगे क्या होगा। तो यहाँ पे इल्म बाद मुफसरीन कहते हैं इल्म से मतलब ये कि यानी उसको नबुव्वत भी मिलेगी, तो कितनी बड़ी बशारत थी। पाला उन्होंने कहा किसने, इब्राहिम अलैहिस्सलाम ने, अबशरतुमूनी, क्या आप मुझे बशारत देते हैं, अला अम्मसनी अल-किबर, कि इसके बावजूद कि मेरे ऊपर तो इतना बुढ़ापा आ गया है आप मुझे ये खुशखबरी दे रहे हैं, तभी मैं तो बशीर हूं, तो किस बात की आप मुझे खुशखबरी दे रहे हैं। मैंने हैरानगी में ऐसा बोला क्योंकि पैगंबर भी इंसान है ना, तो जाहिर है एकदम इंसान सोचता है कि अब मेरे कैसा बच्चा पैदा होगा, मैं तो इतना बूढ़ा हो चुका हूँ, सारी जिंदगी तो मेरी औलाद नहीं हुई। तो अब खुशी के अंदर एक बात कर रहे हैं। अब ये भी कोई तकवा के खिलाफ नहीं है कि खुशी में खुश हो जाएं या गम में गमगीन हो जाएं, ये कोई तकवा के खिलाफ नहीं है। हाँ मगर देखिए लिमिट्स हर चीज की है, लिमिट्स क्रॉस नहीं करनी। तो हैरत की बात पे हैरत कर रहे हैं, वो भी नेचुरल बात है। याद रखिए अल्लाह वाले ना तकल्लुफ करने वाले नहीं होते कि एक अपने ऊपर एक हॉल चढ़ाया हो और उस हॉल के अंदर रहते हो, फिर वो कोई हॉल जाके घर पे उतार दे, फिर लोगों के सामने फिर हॉल चढ़ा के बैठ जाए। तो ये ऐसे ही है जैसे इंसान खुशी की बात पे कहता है ना, एक दफा कहता है कैसे हो सकता है ये होगा, मतलब इस तरह वो खुशी करे, बस किस बात की तुम मुझे, यानी आप दोबारा सभी मां तबशीरूनी में क्या है कि आप दोबारा सुनना चाहते हैं जो खुशी की बात होती है। इंसान कहता है ना वाकई, अच्छा वाकई ऐसा होगा, ये नहीं कि मतलब वो डाउट करा, मगर अल्लाह की कुदरत पे कोई डाउट नहीं है उनको, और एक इंसान की नेचुरल मुंह से निकलता है। कालूरों ने कहा बशरना का बिल हक, हम तो आपको हक के साथ खुशखबरी दे रहे, हक की खुशखबरी नहीं, बिल्कुल यकीनी बात है ये ऐसा ही होगा, अल्लाह का वादा तो हक है। फला तक मिनल पानी थी, आप मायूस होने वालों में से ना होंगे, मतलब इस बात पे ना मायूस होंगे भाई आप इतने बूढ़े हो गए कैसे होगा। तो आगे से इब्राहिम अलैहिस्सलाम क्या कहते हैं, खाला ने कहा वमन यकनतु मिन रहमति रब्बिही। देखिए ये है अभी ईमान की बात है कि जो दिल के अंदर कि वो मेरे बात ये थोड़ी कि मैं अल्लाह से मायूस हूँ, कौन मायूस हो सकता है रब की रहमत से, इल्ला दालून, सिवाय उनके जो गुमराह है, रब की रहमत से तो और कोई मायूस ही नहीं हो सकता, गुमराह ही मायूस हो सकता है। ये क्या बात हुई कि गुमराह ही मायूस हो सकता है। हम पहले हमने पढ़ा था सूरह यूसुफ में कि अल्लाह की रहमत से कोई मायूस नहीं होता सिवाय काफिर के, अब हम पढ़ रहे हैं कि अल्लाह की रहमत से कौन मायूस हो सकता है सिवाय गुमराह के। तो ये क्या बात है, असल में बात ये है कि इंसान जब अल्लाह ताला की रहमत से मायूस होता है तो वो क्यों मायूस होता है सोचे, उसका नंबर वन रीजन है कि या तो उसको लगता है कि अल्लाह ताला के पास पावर नहीं है, नऊज़ु बिल्ला, वो ये समझता है कि उसके पास कुदरत नहीं है, तभी वो मायूस हो सकता है ना कि हाँ देखो वो कैसे मेरा काम करेगा, उसके पास ताकत नहीं, या वो ये समझता है कि अल्लाह को पता ही नहीं कि मेरी क्या जरूरत है इसलिए वो मायूस होता है। बाज़ लोगों को देखा आपने, कहते उसको क्या पता ऊपर बैठे हुए कि मेरे ऊपर क्या गुजर रही है, अस्तग़फिरुल्लाह, ये कलमा कुफर है, उसको पता है, वो अलीम है, वो एक एक जज्बे एक एक बात को आपकी जानता है। तो वो मायूस हो जाता है जो समझता है कि उसको पता ही नहीं है मेरे ऊपर क्या गुजर रही है, मुझे क्या जरूरत है, मेरी कितनी ये चाहत है, उसको क्या पता। या वो मायूस हो सकता है जो नऊज़ु बिल्लाह अल्लाह को बख़ील समझता है, फिर वो समझता है कि वो तो देगा ही नहीं, वो उसकी अता से मायूस हो जाता है। तो अल्लाह ताला की अता से वो ही इंसान मायूस होता है जिसकी अल्लाह जिसको अल्लाह ताला के आलिम अलीम कदीर फयाज होने पे ईमान ना हो, और जाहिर है ये अल्लाह की सिफात है, इन पे ईमान ना होना गुमराही है, गुमराह इंसान ही जो होगा वो इन सिफात पे ईमान नहीं रखता होगा। तो यहाँ पे अच्छा एक इमाम इब्न हजर कहते हैं कि अल्लाह के साथ बुरा गुमान रखना ना ये भी कुनूत का सबब बनता है, इसकी वजह से भी मायूसी हो सकती है इंसान बुरा गुमान जब रखे। बुरा गुमान क्या मसला, यही कि वो तो उसने तो देना ही नहीं, उसको क्या, उसको बस आप ये समझते हैं कि बस वो नहीं दे सकता, या और भी बुरे गुमान लोग तरह तरह के आप सोच लेंगे कि क्या क्या बुरे गुमान होते हैं, क्यों इंसान मायूस होता है, उसी वक्त मायूसी आती है ना। आप पीछे देखना हमेशा कोई बुरा गुमान होगा, हमेशा बुरा गुमान होगा, इसी वजह से इंसान अल्लाह की रहमत की उम्मीद छोड़ देता है। और ये कबीरा गुनाह है, कबीरा गुनाह, याद रखें ये बात, अल्लाह की रहमत से मायूस होना कबीरा गुनाह, मैं नहीं कह रही उलमा कहते हैं एक कबीरा गुनाह है, बड़ा गुनाह है कि रब की रहमत मिल ही नहीं सकती मुझे, तो اللہ تعالیٰ نے خود فرمایا سورہ زمر میں لا تقنطوا من رحمت اللہ, اللہ کی رحمت سے مایوس کیوں ہوتے ہو, مت مایوس ہونا اللہ کی رحمت سے. ایک تبرانی میں ایک شخص نے کہا یا رسول اللہ کبیرہ گناہ کون سے, یہ تبرانی کی حدیث بھی آپ کے سامنے آ گئی. آپ صلی اللہ علیہ وسلم نے فرمایا اللہ کے ساتھ شریک ٹھہرانا اور اس کی رحمت سے مایوس ہو جانا, اس کی رحمت سے مایوس ہو جانا کہ کبھی مثلا کبھی میرا حالات تو ٹھیک ہونے ہی نہیں, اب کبھی بھی نہیں کوئی چھچا ہونا, اب بس سب ختم ہو گیا, اب یہ نہیں کچھ ٹھیک ہو سکتا, اب مجھے کیا ملے گا, میری اللہ کون سی سنتا ہے, یہ سب مایوسی کی باتیں, یہ مایوسی کبیرہ گناہ. اس لیے کہ دیکھیں اس سے انسان کا سمجھ لیں اللہ کے ساتھ کنیکشن کٹ جاتا ہے, کیونکہ وہ کہتا ہے اب کیا جانے کا فائدہ, یہاں سے مجھے کیا ملنا. اور شیطان مایوس لوگوں سے بہت محبت کرتا ہے, اس لیے کہ اس کے وار بڑے چلتے ہیں نا مایوس لوگوں پہ. اور انسان کی جو عمل ہے نا نیکی, اس کے اندر سستی آنے شروع ہو جاتی جب وہ مایوس ہو جاتا ہے, کہتا ہے میں نے کیا کرنا ہے کر کے. اسی لیے آپ نے دیکھا بعض لوگ کہتے ہیں اب نماز پڑھ کے ہم نے کیا کرنا, کیا فائدہ, کیا دیا نمازوں نے ہمیں, مایوس ہو گئے وہ. تو توحید کی نفی ہے مایوسی. اللہ معاف کرے ہم نے آپ کو توحید والے بھی کہتے رہے پھر اس کے بعد قنوط کی حالت کے اندر چلے جائیں کہ نیگیٹیوٹی ہمیں نظر آ رہی ہے, اللہ تعالیٰ معاف فرمائے ایسی حالت سے. تو یہ توحید کی نفی ہے, یاد رکھے انسان مومن نہیں رہ سکتا, کفر میں چلا گیا یا گمراہی میں چلا گیا, اللہ کی طرف جانے والا راستہ ہی اس نے گم کر دیا. قال فما خطبكم ايها المرسلون, کہا تو کیا معاملہ ہے تمہارا اے بھیجے ہوئے فرشتوں, یعنی تمہارا کیا معاملہ ہے. اب ابراہیم علیہ السلام سمجھ گئے کہ یہ جو ہے نا معاملہ تو کچھ اور ہے, یہ اتنے سارے فرشتے, بعض جگہ پہ آتا ہے تین فرشتے آئے تھے, بعض جگہ پہ آتا ہے اس سے بھی زیادہ آئے تھے. تو وہ سمجھ گئے کہ ظاہر ہے ایسا تو نہیں ہو سکتا کہ یہ صرف میرے پاس کچھ خبری لے کر آئے ہیں, کچھ معاملہ لگتا ہے کچھ اور ہے, کوئی بڑا ہی معاملہ ہے جو اتنے سارے مل کے آئے. قالوا, انہوں نے کہا اِنَّا اُرْسِلْنَا إِلَىٰ قَوْمٍ مُجْرِمِينَ, ہم تو بھیجے گئے ہیں مجرم قوم کی طرف, اور نام بھی نہیں لیا ان کا. نام نہ لینا کا مطلب کیا تھا, یعنی اب ان سے اتنی ناراضگی ہے, اتنا ان سے بیزاری ہے کہ یہ بھی نہیں کہا کہ قوم لوط, فرمایا قوم مجرمین, مجرم قوم کی طرف ہمیں بھیجا گیا. الا آل لوط, سوائے آل لوط کے, انام لمنجوہم اجمعین, ان کو سوائے ان کے ہم ان کو بچا نجات دینے آئے ہیں, ان کو صرف سب کے سب کو, جو آل لوط ہے, جو لوط علیہ السلام کی فیملی ہے, صرف ہم ان کو بچانے کے بچائیں گے, ان کو نجات دیں گے. الا امرأتہ, لیکن اس فیملی میں سے بھی ان کی بیوی کو نہیں, قدرنا, مقدر کر دیا ہم نے, انھا لمن الغابرین, کے بے شک وہ تو پیچھے رہنے والوں میں سے ہوگی, وہ بھی نہیں بچے گی, وہ بھی لیفٹ بہائنڈ ہوگی. اب آپ سوچ لیں ماحول کیا تھا قوم لوط کا, کہ پورا کا پورا جو شہر تھا, بستی تھی, سب کے سب آئیدر اس عمل میں ملوث تھے یا اس کی فیور میں تھے, انکلوڈنگ لوط علیہ السلام کی وائف, ان کے سمیت سب کے سب جو تھے وہ اس کو فیور کرتے تھے, یعنی اس کو صحیح سمجھتے تھے, یا لوگ اس کے اندر ملوث تھے. ظاہر ان کی بیوی تو پیغمبروں کی بیویوں نے کبھی خیانت نہیں کی, یعنی اس طرح کی کوئی بھی بدکاری اور اس کے اندر نہیں ملوث رہی, مگر اس کی فیور ایسی قوم کے ساتھ ہی, اس لیے وہ بھی ان کے ساتھ ہی شامل رکھی گئی. اسی وجہ سے کہا جاتا ہے کہ جب آپ کسی کے عمل کو انڈورس کرتے ہیں نا, بہت سوچ سمجھ کے کریں. آپ فیس بک پہ ہیں, آپ فلاں پہ ہیں, آپ کہتے ہیں فلاں بڑا اچھا کر رہا ہے, یہ جو لا پاس ہوا ہے یہ بالکل ٹھیک ہے, جو قوم لوط والا عمل کرے, ہوموسیکسولیٹی ہے, اس کا قانون پاس ہوا ہے, یہ تو بہت اچھا ہوا, یہ تو ایسے ہی, تو آپ وہی عمل کر رہے ہیں پھر جو لوط علیہ السلام کی بیوی نے کیا تھا. وہ کوئی خود تو نہیں یہ کام کرتی تھی. اور لوگ کہتے ہیں ہم خود تھوڑی کر رہے ہیں, ہم یہ بھی نہیں چاہتے ہمارے بچوں میں سے کوئی کرے, لیکن ہمیں لگتا ہے کہ یہ جو قانون پاس ہوا ہے ان کو بھی فریڈم ہونی چاہیے ایسے لوگوں کو, اور یہ بالکل ٹھیک ہے. तो वही काम है, यानी आपने एंडोर्स किया, आपने उसको सही समझा, तो यही तो उनकी बीवी भी करती थी। अल्लाह ताला ने इस सिर्फ सही समझने के ऊपर उनको छोड़ नहीं दिया कि कोई बात नहीं, ये खुद तो नहीं करती थी ना। फिर भी लोगों को ये बात क्यों नहीं समझ आती, और आज इसको इसके लीगल होने को या ये मैरिजेस को सही समझने वाले मुसलमानों में से लोग खड़े हो गए, जबकि इनमें इनके कुरान में तकरीबन 27 टाइम्स लूत अलैहिस्सलाम का जिक्र आया। इतनी दफा जिनकी किताब में अल्लाह ने ऐसी कौम का जिक्र किया और उनकी सजा का जिक्र किया और उनके ऊपर जो लानत बरसी उसका जिक्र किया, और ये लोग उस अमल की फेवर में खड़े हो गए। हैरत है ऐसे लोगों के ऊपर, या तो इनको कुरान से बिल्कुल ही समझ नहीं है, या फिर ये बाज उनमें से कहते हैं कि नहीं वो तो कुछ और ही शर्त था और ऐसा तो कुछ नहीं है। पता नहीं क्या, नहीं ये तो मौलवियों की बातें, कुरान को पढ़ के देख लो, बिल्कुल साफ ही लिखा हुआ है। इवन सुबहान अल्लाह, देखो अल्लाह ताला की कैसी कुदरत है, वहां पे वो 5 बस्तियां थी और उनमें से सबसे बड़ी बस्ती जो थी ना वो सद्दूम की बस्ती थी। सद्दूम, उसी से वर्ड निकला सोडमी। इससे ज्यादा बड़ी आपके पास क्या एग्जाम्पल होगी। उस अमल को कहा जाता है आज तक अमले कौमे लूत। अस्तगफिरुल्लाह, लवातत कहना जो है ना वो सही नहीं है, क्योंकि लूत अलैहिस्सलाम के साथ इस अमल को मत अटैच करो, उनका इससे कोई ताल्लुक नहीं, उनकी कौम का ये अमल था। कहो अमले कौमे लूत, होमोसेक्सुअलिटी। आज तक वो वर्ड देखो उस कौम की बस्ती के नाम से आज तक है, और आप कहते हो कि जो है ना नहीं उनका कोई शायद और ही अमल था और उनका ये काम नहीं था, और ये ऐसे ही मौलवियों ने बातें बनाई हुई। तो फरिश्तों ने इब्राहिम अलैहिस्सलाम को बता दिया कि कौन बचेगा और कौन जो है इसमें पीछे रह जाने वालों में से हो जाएगा। और आप ये अंदाजा कीजिए, लूत अलैहिस्सलाम की फैमिली में उनकी 2 बेटियां थी जो पारसा थी, पाकीजा थी, नेक थी, हालांकि पूरी बस्ती जो थी वो करप्ट हो चुकी थी, फिर भी ऐसे माहौल में रहते हुए वो बच्चियां यानी उन्होंने अपने आप को ऐसे ख्यालात और ऐसी चीजों से बचा के रखा। इससे पता चलता है कि इर्द गिर्द कितनी भी गंदगी, कितनी गंदगी थी, फिर भी कुछ ऐसे चंद एक हस्तियां ऐसी थी जिन्होंने अपने आप को फिर भी बचाया हुआ था, ना मुवाफ्ते हालात में भी। तो हमेशा हम जो हालात की हर वक्त शिकायत करते रहते ना कि बस हालात ऐसे हैं तो हम क्या करें, हम भी इसी तरह फिर हो गए हैं, फिर अब हम सारे ही अब ऐसे कर रहे हैं तो हम भी ऐसे। याद रखें एक बात, वो पूरी की पूरी बस्ती करप्ट हो गई थी, पूरी की पूरी बस्ती के एक ही ख्यालात थे, सेम पेज पे थे सारे। इस वजह से अल्लाह ने उनको बख्श नहीं दिया कि चूंकि सारे ही एक तरफ हो गए तो फिर कोई बात नहीं। हम तो सोचते ना जब सारे ही एक बात कह रहे हैं तो क्या सारे गलत कह रहे हैं। वो सारे भी चाहे एक बात कह रहे हैं लेकिन अगर वो गलत बात है, अगर वो हराम काम है, अगर वो गुनाह है, तो वो इस बात की वजह से जायज नहीं हो जाता कि क्योंकि इतने सारे लोग कह रहे हैं तो ठीक ही है, क्योंकि फलानी कोर्ट ने कह दिया तो ठीक है, क्योंकि फलाने मुल्क का ये कानून बन गया तो ठीक हो गया। नहीं, जो हक बात है वो हक ही रहेगी, चाहे पूरी दुनिया उसके अगेंस्ट खड़ी हो जाए। याद रखिए ये बात, पूरी कौम एक सोच की मालिक हो गई थी, एक सोच थी सबकी कि ये ठीक काम है। उस एक सोच के होने की वजह से अल्लाह ने उनको बख्श नहीं दिया, उस एक सोच के होने की वजह से वो काम ठीक नहीं हो गया। तो आज भी जो मॉडर्निज्म के नाम पे या किसी भी नाम पे, या कोई बड़ी बड़ी कौमें हैं जो उस चीज को समझ रही है कि वो ठीक है, तो उससे वो ठीक नहीं हो जाता, चाहे सारी कौम एक तरफ खड़ी हो जाए। तो इस चीज से मुतासर ना हुआ करें कि सब ऐसा कह रहे हैं, सारे वो हो गए हैं सब, क्योंकि नहीं, फिर भी उसमें कोई लोग थे जो चलने वाले थे, हक थे, और अल्लाह ने उनको बचाया। तो ये जो हर वक्त बस ये वो हालात हो गए, वो हो गए, फिर वो सारे कर रहे हैं, फिर हम क्या करें, तो ये आप रोना ना रोएं। असल मसला हालात का नहीं है, असल मसला हमारी अपनी सोच का है, हमारी सोच गलत होती है। हालात तो वैसे के वैसे ही जो चल रहे हैं और चलते रहेंगे, और आगे से आगे हालात दुनिया के और बिगड़ते जाएंगे, कयामत करीब है, तो अब आप हालात का ही शिकवा करते रहेंगे। याद रखें, इन्हीं हालात के साथ कोई जन्नत तक पहुंच जाएगा और कोई जहन्नम तक पहुंच जाएगा, इन्हीं हालात के साथ। तो अब क्या हुआ, ये अब बता के बात वो वहां से रुखसत हुए। फलम मजा आला लूत सलून, फिर आ गए आले लूत के पास भेजे हुए। भेजे हुए कौन है? फरिश्ते, यानी आले लूत के पास अब आ गए, वहां से रुखसत हो गए ये बातें करके। अब यहाँ पे वो डिटेल नहीं आई, हमने पहले पढ़ चुके हैं हम ये डिटेल के, पर उसके बाद इब्राहिम अलैहिस्सलाम उनके साथ बहस करने लगे, ये है वो सारी चीजें आप पहले पढ़ चुके हैं। अब लूत अलैहिस्सलाम के पास आ गए, उनके घर आ गए। काला इन्नकुम कौमुन मुनकरून, उन्होंने कहा कि आप लोग तो अजनबी लोग हैं। लूत अलैहिस्सलाम ने जाहिर है देखा कि ये तो उस ऐसे नहीं था कि जैसे आज हमें तो अपने हमसाये का भी नहीं पता होता, उस जमाने में पूरे बस्ती वालों को एक दूसरे का पता होता था, सब एक दूसरे को जानते होते थे, तो उनको पता था कि ये हमारी बस्ती के भी नहीं है, लेकिन मुसाफिर भी नहीं लग रहे, थके मांदे नहीं है, सफर का कोई असर नहीं है इनके ऊपर, तो ये कौन है? आलू बल जी इना का भी माँ कानू फी ही अबतरून, उन्होंने कहा कि हम तो तुम्हारे पास वो लेकर आए हैं जिसमें ये शक करते थे। कौन शक करते थे? कौम शक करती थी। कौम किस बात पे शक करती थी? तो कोई नहीं अजाब आना, तुम ऐसे ही ना हमें डराते रहो करो, और तुम इतने पाकबाज बनते हो तो चलो यहाँ से जाओ, तुम बड़े तुम पाक हो तो तुम्हें ये काम बुरा लगता है ना, तो जाओ यहाँ से। ये कौम उनको कहती थी और कह रहे थे ले आओ ना अजाब, तुम हर वक्त हमें अजाब की धमकियां देते रहते हो। तो यहाँ पे जो बल आया ना, बल ये किसके लिए आया? कि पिछली बात की नफी और अगली बात बताई गई कि कुछ और है। जो पिछली बात हुई है वो ना समझो, यानी तुम कह रहे हो कि तुम आप अजनबी लोग रहे हैं, उनका नहीं नहीं बल्कि हम अजनबी नहीं, बल्कि हम तो तुम्हारे पास वो चीज लेकर आए हैं जो अजाब, जो शक जिस पे लोग कर रहे थे, शक किस में करते थे? अजाब पे। कौम उसको मानती नहीं थी कि कभी अजाब आ सकता है, हम उसकी बात लेकर आए हैं। वादीना कबिल हक, और लाए हम तेरे पास हक। हक बात क्या होती है? यानी यकीनी बात, सच्ची बात, यानी अजाब जरूर आएगा। और इन्ना लसादिकून, और बेशक हम बिल्कुल सच्ची है, हम बिल्कुल सच बात कह रहे हैं कि अब अल्लाह ने फैसला कर दिया, अब तुम्हारी कौम के ऊपर अजाब आने वाला है। ये उनकी कन्वर्सेशन किसके साथ चल रही है? लूत अलैहिस्सलाम के साथ। फअसरी बिअहली कबिकत मिन अल्लैल, अब ये वो सारी गुफ्तगू है, बाकी आगे पीछे की सारी बात यहाँ पे नहीं बयान की गई जो हम पहले पढ़ चुके हैं, सिर्फ उतनी बात जो उनके साथ क्या बातचीत इस वक्त हो रही है वो बयान की जा रही है। असरी भी अहली का बिकत इमिन अल्लई, आप लूत अलैहिस्सलाम को वो क्या कह रहे हैं? आप अपने घर वालों को अपने साथ रात के एक टुकड़े में, यानी रात के एक हिस्से में लेके निकल जाना, लास्ट पार्ट ऑफ द नाइट कहा जाता है कि उनको कहा था, उस वक्त आपने अपनी फैमिली को लेकर निकल जाना। अब इंस्ट्रक्शंस दे रहे हैं ना कि किस तरह, बैकग्राउंड में समझ ले तैयारी चल रही है कि किस तरह अब आप स्ट्रेटजी होगी, कैसे ये सारा कुछ होगा कि अब आपका काम खत्म हो गया है नबी, अब जिसका साथ मामला था ना डायरेक्ट अल्लाह ताला का ऑर्डर आ गया। जब इंसान इंसानों के साथ कोई मामला कर रहे होते ना, अब वो एक ऐसा गंदगी का अमल कर रहे थे, इंसान सोचते हैं कि वो इंसानों के साथ ही तो मामला कर रहे हैं, लेकिन उनको ये नहीं समझ आ रही होती कि जो मामला है वो अल्लाह के साथ है, उनका अल्लाह की नाफरमानी है। वत्तबे अदबारहुम, और आप चलते जाओ उनके पीछे, यानी आप उनके पीछे पीछे रहना, यानी अपनी फैमिली को आगे रखना और आप पीछे पीछे। क्यों ये क्यों कहा गया कि कोई भी पीछे ना रह जाए, हिफाजत के लिए ना। और फिर क्या इंस्ट्रक्शन दिया? और फिर वला यल्तफित मिनकुम अहदुन, और तुम में से कोई पलट के ना देखे। क्यों ये क्यों कहा कि पलट के ना देखना? इसलिए ये कहा क्योंकि देखे जब कोई खौफनाक तरीन मंजर हो और इंसान उसकी तरफ देख ले, अल्लाह ताला माफ फरमाए और ऐसे मनाजर देखने से महफूज रखे, तो इंसान शौक में चला जाता है, पत्थर हो जाता है ना, जैसे वो कहते ना कि एक एक कदम मेरा मन मन का हो गया, यानी चलना मुश्किल हो जाता है और सोचें कि पीछे क्या हो रहा होगा। वहां पे कोई शादियाने तो नहीं बज रहे ना, वहां पे अजाब हो रहा है, वहां पे लोगों की चीखो पुकार है, वहां पे लोग मदद के लिए पुकार रहे हैं, वहां पे तबाही है, वहां पे कोई मर रहा है, कोई गिर रहा है, कोई खून है, कोई लाशें हैं, उसकी तरफ देखने का मतलब और अपनी कौम है ये फिर आगे बढ़ सकते थे फिर क्या? ये एक तरह से ये बताया जा रहा है कि पीछे इस कदर हॉरेबल मंजर होगा, इस कौम पे जैसा अजाब आया ना, याद रखें کسی قوم پہ پوری ہسٹری میں ایسا عذاب نہیں آیا جو قوم لوط پہ آیا. پھر بھی اگر ہم لوگ نہ سمجھیں اور اس عمل کو سمجھیں کہ ٹھیک ہے تو پھر کیا کہہ سکتے ہیں. وہ شرک بھی کرتے تھے اور ان کا یہ عمل بھی تھا, لیکن یاد رکھیں علماء فرماتے ہیں کہ اللہ تعالی شرک کو کفر کو مہلت دے دیتا ہے لیکن اللہ ظلم کو مہلت نہیں دیتا. یہ ظلم ہے, اللہ بے حیائی کو مہلت نہیں دیتا. تو ان کو کہا گیا اپنے پیچھے نہیں پلٹنا, وَامْدُوا حَيْثُ تُؤْمَرُونَ, اور چلتے جانا جیسے تمہیں حکم دیا گیا, تم نے رکنا نہیں ہے پلٹنا نہیں ہے, تو چلتے جانا. یہ تین چار ان کو انسٹرکشنز دے دی اور وہ دے کے چل پڑے. پھر وَقَدَيْنَا إِلَيْهِ ذَلِكَ الْأَمْرَ, اور فیصلہ کر دیا اس کی طرف اس معاملے کا, یعنی لوط علیہ السلام کی طرف اللہ تعالیٰ نے فیصلہ کر دیا. اَنَّ دَابِرَ هَؤُلَاءِ مَقْطُوعٌ مُصْبِحِينَ, کہ بے شک جڑ کاٹ دی جائے گی ان لوگوں کی صبح ہوتے ہی. ان کو کہہ دیا انہوں نے کہ اللہ تعالیٰ نے فیصلہ کر دیا اور ان لوگوں کی اب ان کا کچھ بھی نہیں بچے گا. جڑ کاٹ دینے کا مطلب یہ ہے کہ بالکل وائپ آؤٹ کر دیا جائے گا, ختم کر دیا جائے گا. استغفر اللہ. اور صبح ہونے پہ ان کی یہ سزا آ جائے گی, یعنی مہلت ختم ہو جائے گی. تھوڑی دیر رہ گئی تھی اب مہلت ختم ہونے میں.